सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी
र म सावित्रा दाहालको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियो स्टेसनबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ।
आदरणीय श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याक, सोलिडारिटी सेन्टर र रेडियो भिजन 91.6 MHz संयुक्त प्रस्तुतिमा परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम लिएर हामी उपस्थित भइसकेका छौँ।
यस अघिका कार्यक्रममा हामीले समाजमा रहेको लैङ्गिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहेर विभिन्न विषयवस्तुहरू यहाँहरू समक्ष प्रस्तुत गरिसकेका छौँ। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै लैङ्गिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने हो।
श्रोता, आजको अङ्कमा हामी प्रदेश नम्बर 1 भएका सामाजिक क्षेत्रका साप्ताहिक गतिविधिका साथसाथै अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा मजदुरका समस्या र सरकारवाला निकायहरूसँगको कुराकानी लिएर आएका छौँ।
श्रोता, प्रदेश नम्बर 1 14 जिल्लामा भएका साप्ताहिक गतिविधिहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौँ साप्ताहिक गतिविधि।
आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर 1 करिब 22,470 उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। प्रदेशका 137 पालिकामा 913 जनाको प्रमुखमा, उपप्रमुखमा 710 जना, 1,157 वडामा 5,127 वडाध्यक्ष, महिला सदस्यमा 3,901, दलित महिला सदस्य 3,498 र खुल्ला सदस्य पदमा 8,321 जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले वेबसाइटमा उल्लेख गरेको छ। सत्तारूढ गठबन्धनले प्रमुखसँगै उपप्रमुखमा समेत पुरुषलाई नै उम्मेद्वार बनाएको छ। 15 पालिका रहेको जिल्लाका 12 पालिकामा गठबन्धनले पुरुषलाई उपप्रमुखको उम्मेद्वार मनोनयन दर्ता गराएको छ, जसका कारण संविधानले दिएको अधिकारबाट समेत महिलाहरू वञ्चित हुनु परेको छ। गठबन्धनबाट नेपाली काङ्ग्रेसले 15 पालिकाको प्रमुख पद र नेकपा माओवादीले उपप्रमुख पदमा उम्मेद्वार बनाउने सहमति भएको थियो। सो सहमतिको आधारमा उम्मेद्वार तय गर्दा माओवादीले सबै पालिकामा उपप्रमुखमा पुरुष उम्मेद्वार पठाएको हो। गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोठमा सिपी कण्डेल, भद्रपुरमा राज भण्डारी, गौराधहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारामा जिनेश योन्जन, नगरपालिका र बारादशीमा शङ्कर सेन्डाई, कमलमा परशु सुवेदी, बुद्धशान्तिमा खड्ग तिमसिना, गौरीगंजमा अमृत राजवंशीलाई उपप्रमुखमा उम्मेद्वार बनाएका छन्। गठबन्धनबाट जिल्लामा 2 महिला, झापा गाउँपालिकामा मानवती गणेश र दमक नगरपालिकामा रेगिनालाई मात्र उपप्रमुख पद दिएका छन्। गठबन्धनले नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख गरिएको थियो। हल्दीबारी, कचनकवल गाउँपालिका र कमल गाउँपालिकामा गठबन्धन सहमति नभएपछि दुवै दलले उम्मेद्वार निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका छन्, जसमा संविधानले दिएको अधिकार बमोजिम नै उम्मेद्वार दर्ता गरिएको छ। नेकपा एमाले भने कचनकवल गाउँपालिका बाहेक 14 पालिकामा पुरुष प्रमुख भएका स्थानमा महिला उपप्रमुख र महिला प्रमुख भएका स्थानमा पुरुष उपप्रमुखमा उम्मेद्वार मनोनयन दर्ता गराएको छ। कचनकवल गाउँपालिकामा भने सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच चुनावी तालमेल रहेको छ, जसमा प्रमुख पदमा नेपाली काङ्ग्रेसले कालिन्द्र राजवंशीलाई प्रमुख र एमाले नवराज भट्टराईलाई उपप्रमुख पदमा उम्मेद्वार बनाएको छ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेकपा माओवादीका जिल्ला सदस्य तारामाडी सापकोटाले पुरुष नभई जितिँदैन भने सामाजिक सोचका कारण पनि महिलाहरूले अवसर नपाएको बताउनु भएको छ। उहाँले भन्नुभयो, पार्टीमा क्षमता भएका धेरै महिलाहरू छन्, तर गठबन्धन हुँदा महिला पुरुषलाई मिलाएर लैजानु पर्ने बाध्यकारी अवस्था नहुँदा पनि संविधानमा भएको व्यवस्थालाई क्रस गरिएको हो। वर्तमान परिस्थितिमा मतदाताको मनसाय पनि चुनाव जित्नका लागि पुरुष नै उम्मेद्वार हुनुपर्छ भन्ने देखिएको हुँदा पार्टीले अध्ययन गरेरै पुरुषहरूलाई उपप्रमुखमा अघि सारिएको बताउनुभयो। कृषि ज्ञान केन्द्र झापाले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन 30 युवालाई प्रोत्साहन गर्ने उद्देश्यले ₹1,00,000 दरले अनुदान दिने भएको छ। वैदेशिक रोजगारीबाट स्वदेशी फर्किएका र बेरोजगार अवस्थामा रहेका जिल्लाका 18 वर्षदेखि 50 वर्षसम्मकालाई स्वरोजगार बनाउन 100 रकम अनुदान दिने भएको हो। प्रदेश नम्बर 1 सरकारले च्याउ, मह र तरकारी खेतीका लागि 100 रकम कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराएको हो। केन्द्रले जिल्ला स्तरीय लाभग्राही छनौट समिति मार्फत धमाधम युवाले भरेको फार्मको आधारमा बेरोजगारको पहिचान गरी आइतबार छनौट गरेको छ। छनौटमा परेका युवालाई 100 रकम प्रदान गरेर कृषिमा प्रोत्साहन गर्न लागेको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले जानकारी दिनुभएको छ। ज्ञान केन्द्रका प्रमुख सागर विष्ट अध्यक्ष रहेको समितिमा आन्तरिक कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख जिल्ला भेटनरी अस्पतालका प्रमुख र कृषि विकास बैंकका प्रमुख सदस्य रहेका छन्। उहाँले जिल्लामा 9,145 हेक्टर जमिनमा प्राङ्गरिक मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको बताउनु भएको छ। किसानलाई व्यावसायिक तरकारी खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश र संघीय सरकारले ₹1,00,000 देखि ₹1,00,000,000 अनुदान रकम प्रदान गर्दै आएको बताउनुभयो। बुद्धशान्ति गाउँपालिका 6 तरकारी ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभएको छ। ब्लक विकासका लागि मल बिउ टनेल ग्रीन हाउस लगायतका पूर्वाधार विकासमा सरकारले ₹25,00,000 अनुदान प्रदान गरेको छ, जुन अनुदान किसानको लगानीको 50% रहेको छ। जिल्लाका दमक बिरतामड कन्काई नगरपालिका र कमल गाउँपालिकाका विभिन्न स्थानमा महिला समूह सहकारी र कृषि फर्मसहित ठूला ठूला व्यावसायिक तरकारी खेती भइरहेको छ। तरकारी खेतीमा बढी प्राथमिकता दिइरहेका छौँ, उहाँले भन्नुभयो। थोरै लगानीमा पनि गर्न सकिने र आत्मनिर्भर बन्न समेत किसानलाई सजिलो हुने देखेर सरकारले तरकारी खेतीलाई बढी प्राथमिकतामा राखेर लगानी गरिरहेको छ। सरकारको लगानी अनुसार प्रतिफल समेत राम्रै भइरहेको उहाँको विश्लेषण छ। सरकारले पछिल्लो समय कागती खेती, मुख्य राजमार्ग, लक्ष्य तरकारी उत्पादन कार्यक्रम र रैथाने बाली संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याएको छ भने बगर खेती विकास प्रबन्धन कार्यक्रम समेत लागू गरेको छ। स्थानीय तह निर्वाचनका लागि झापामा 4 पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। गौरादह नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल पौडेल चुनावी मैदानमा उत्रिनु भएको छ। उहाँ स्टार एफएमका प्रबन्धक निर्देशक तथा मीडिया नेपालका केन्द्रीय अध्यक्ष रहनु भएको छ। यता बिरतावट नगरपालिकाको उपप्रमुखमा तीर्थ सिग्देलले उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँ नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनाव लड्दै हुनुहुन्छ। उहाँ 2.5 दशकदेखि पत्रकारितामा संलग्न रहनु भएको छ। सिग्देल नेपाल पत्रकार महासंघ झापा शाखाको सदस्य पनि रहनु भएको छ। उता बुद्धशान्ति गाउँपालिका वडा नम्बर 1 को अध्यक्षमा अनिल वाग्लेले उम्मेदवारी दर्ता गराउनु भएको छ। नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको उहाँ नेपाल पत्रकार महासंघ झापा शाखाको कार्य समिति सदस्य पनि रहनु भएको छ। उहाँ पूर्वेली साप्ताहिकमा आबद्ध हुनुहुन्छ। त्यस्तै अर्जुनधारा 11 वडाध्यक्ष पदमा जनता समाजवादी पार्टीबाट पत्रकार सुरज प्रधान चुनावी मैदानमा हुनुहुन्छ। प्रधान केही वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो।
साप्ताहिक गतिविधि पछि अब लागौँ आजको मुख्य विषयतिर।
हाम्रो कार्यक्रम अन्तर्राष्ट्रिय श्रमिक दिवसको विषयमा केन्द्रित रहनेछ। अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रम विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। 8 काम गर्ने, 8 आराम गर्ने समय तोकिनु पर्दछ भन्ने माग गर्दै सन् 1886 अमेरिकाको सिकागोमा काम गर्ने मजदुरहरूले सुरु गरेको आन्दोलनको दिनको सम्झनामा विश्वका मजदुरहरूले अन्तर्राष्ट्रिय मे दिवस मनाउँदै आइरहेका छन्।
आदरणीय श्रोता, सन् 1889 फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन र श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरे। यता सन् 1890 हरेक वर्ष अङ्ग्रेजी महिनाको मे 1 श्रमिक दिवस मनाउने गरिन्छ। विश्वका मजदुरले यस दिवसलाई पर्वको रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएका छन्।
नेपालमा विक्रम सम्बत 2046 राजनीतिक परिवर्तनसँगै यो दिवसको दिन सार्वजनिक बिदा दिन थालिएको हो। सबै प्रकारका श्रमिकको हक अधिकार सुनिश्चित गरिनु यस दिवसको मूल उद्देश्य हो। नेपालको संविधान अनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुरलाई बुझिन्छ।
कारखानामा काम गर्ने मजदुर हुन् या चिया बगानमा काम गर्ने मजदुर हुन् अथवा विदेशको भूमिमा रगत र पसिना बगाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउने मजदुर हुन् या सत्य तथ्य घटना उजागर गरी समाज परिवर्तनका लागि गति दिने श्रमजीवी पत्रकार हुन् वा सार्वजनिक प्रशासन सञ्चालन गर्ने कर्मचारी तन्त्र नै किन नहुन्, सबैको योगदान मजदुर आन्दोलनकै रूपमा अतुलनीय छ।
नेपालमा मजदुरको संस्थागत आन्दोलन सुरुवात नै प्रदेश नम्बर 1 राजधानी विराटनगरको जुट मिलबाट विक्रम सम्बत 2003 सुरु भएको पाइन्छ। इतिहासदेखि वर्तमानसम्म हेर्दा देशको राजनैतिक शासन प्रणालीको परिवर्तनमा मजदुर आन्दोलनको भूमिका निकै महत्त्वपूर्ण छ। वा 62-63 जनआन्दोलन गर्दा होस्, नेपालका सबै राजनीतिक परिवर्तनहरूमा नेपाली श्रमिकहरूले गरेको योगदान कम महत्त्वपूर्ण र औचित्यपूर्ण कदापि छैन।
असंगठित क्षेत्रमा काम गर्ने अधिकांश मजदुरलाई मे दिवसको बारेमा अझै पनि ज्ञान नभएको बताउने गिरिबन्धु टी स्टेटमा कार्यरत मजदुर तथा नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सही कुमार राईसँगको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्दैछौ।
यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
श्रम दिवस नजिकिरहेको छ, श्रमिकहरूले कसरी मनाउँदै आउनु भएको छ र यसपालि कसरी मनाउने सोचमा हुनुहुन्छ?
यो श्रमिक दिवसलाई चाहिँ प्रायः औद्योगिक क्षेत्रमा जहाँ सङ्गठित क्षेत्र छन् त्यो त्यहाँ चाहिँ अब कम्पनीहरूले छुट्टी दिने भएको हुनाले अन्तर्राष्ट्रिय मे फर्स्ट भनेर चाहिँ मान्दै आएको छ 2047 सालदेखि आजसम्म। औपचारिक क्षेत्र कारखाना क्षेत्रमा चाहिँ मनाइरहेका छन्, औपचारिक क्षेत्रमा चाहिँ यसको महत्त्व जानकारी खासै छैन। त्यसो हुँदा यो श्रमिकहरूले आफ्नो दिवस मनाउने सन्दर्भमा 8 घन्टा काम, 8 घन्टा आराम, 8 घन्टा मर्दनको रूपमा लिनुभएको छ। यो उत्सवको रूपमा पनि लिनुभएको छ, एउटा माग पत्र दाबी गर्ने सन्दर्भमा पनि श्रमिकहरूले ट्रेड युनियनको माध्यमबाट चाहिँ लिने गरेको पाइन्छ।
श्रम दिवस आउँछ, चाहिँ श्रम दिवस एक दिन मनाइन्छ अनि वर्षभरि यहाँहरूले त्यो दिवसमा उठेका विषयवस्तुहरू, ती नाराहरू चाहिँ व्यवहारमा कार्यान्वयन भएको महसुस गर्नुभएको छ कि छैन?
यो चाहिँ व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा नेपालको श्रम कानुन 2074 आधार मानेर मागपत्र दाबी गर्ने प्रत्येक श्रम मैले 2-2 वर्षमा दिएको हुन्छ भने मई दिवसको दिन उठाएको विषयहरूलाई चाहिँ आधारभूत रूपमा हामीले चाहिँ व्यवस्थापन समक्ष राज्य समक्ष प्रस्तुत गरेको छ र सौदाबाजी मार्फत अब हामीले केही अधिकारहरू केही सुविधाहरू लिएको अवस्था छ।
जस्तो यहाँले सुविधाको कुरा गर्नुभयो, तपाईँहरूले कस्तो खालको सुविधा पाउनु भएको छ?
सुविधाहरू अब महँगीको आधारमा तलब वृद्धि गर्नुपर्ने, बिमारी हुँदा औषधि उपचार गरिदिनुपर्ने, दसैँ खर्च को चाहिँ अब बोनसको रूपमा दिनुपर्ने, घरहरू अब मानव बस्ने उपयुक्त हुनुपर्ने, स्वच्छ पिउने पानी लगायत अन्य अब काम गर्ने औजारहरू समयमा दिनुपर्ने, समयमा अब पाकेको तलब दिनुपर्ने, औषधि उपचारहरू दिनुपर्ने, श्रम कानुन कार्यान्वयन अनिवार्य हुनुपर्छ र सञ्चय कोष उपदानका कुराहरू छ। यो सबै कुराहरू चाहिँ अब आजसम्म मागपत्रकै आधारबाट प्रस्तुत गरेर श्रमिकहरूले लिने गरेको छ। तर यो चाहिँ आंशिक मात्रै भइरहेको छ, पर्याप्त मात्रामा छैन। सौदाबाजी गरौँ अथवा माग राखौँ, वार्ता गरौँ, वार्तामै सीमित हुन्छ, कार्यान्वयन भएको छैन, श्रम कानुन पनि कार्यान्वयन भएको छैन। त्यसले गर्दाखेरि आज पनि श्रमिकहरू अधिकारको लागि लड्नुपर्ने, मागपत्र दाबी गर्नुपर्ने अवस्थाबाट गुज्रिएको हामी पाउँछौँ।
जस्तो मजदुरहरूका अथवा श्रमिकहरूका समस्या चाहिँ के कस्ता छन्?
श्रमिकहरूको समस्या राज्यले तोकेको राजपत्रमा प्रकाशित 435 यदि हो भने हामीले त्यो न्यूनतम वेतनको रूपमा हामीले चाहिँ आजसम्म पाएको छैनौँ। मजदुरहरू जहाँ सङ्गठित छ, जहाँ युनियनको माध्यमबाट चाहिँ उहाँहरूले मागदाबी गर्नुहुन्छ, त्यहाँ चाहिँ कार्यान्वयन भएको छ। आज पनि चिया श्रमिकहरू न्यूनतम वेतनबाट वञ्चित छन्, 300, 310, 320 काम गर्न बाध्य छन्, जसले गर्दा श्रम कानुन कार्यान्वयन भएको छैन। त्यहाँ सामाजिक सुरक्षा कोष काटिएको छैन, उपदान छैन, सञ्चय कोष छैन, घर लगायत सार्वजनिक विधाहरू, सुत्केरी विधाहरू, प्रसूति विधाहरू श्रम कानुनमा व्यवस्था गरिएको छ। मौलिक हकको रूपमा चाहिँ उल्लेख गरिएको छ संविधानमा, त्यो कुरा चाहिँ आजसम्म पाएको अवस्था छैन।
जस्तो श्रमका कुराहरू गरिरहँदाखेरि पनि हामीले यसलाई दुईवटा जेन्डरको हिसाबमा पनि दुईवटा पाटोलाई हेर्छौँ, पुरुष र महिला बिचमा चाहिँ यहाँ के फरक छ?
वास्तवमा यो ज्यादै दुःखलाग्दो विषय, जेन्डर विषयलाई चाहिँ कानुनले सम्बोधन गरेर समानताको कुराहरू छ, तर पनि महिलालाई चाहिँ अब काममा विभेद, यो काम गर्न सक्दैन महिला भएको कारणले भनेर कतिपय काममा विभेद गरेको छ भने तलबमा पनि विभेद गरेको छ, अनि क्षमता अनुसारको चाहिँ अब सरुवा बढुवा गर्नुपर्ने हुन्छ, पदोन्नति गर्नुपर्ने हुन्छ, अब श्रमिक भएर कर्मचारी स्टाफ बनाउनु पर्ने हुन्छ। त्यहाँ चाहिँ अब प्रायः महिलालाई भन्दा पनि पुरुषलाई नै प्राथमिकता दिएको हुन्छ। महिला पनि सक्षम, महिला पनि योग्य भएको हामीले पाएको छौँ। त्यसो हुनाले यो सम्मान अब जेन्डर विभेद चाहिँ अहिले पनि पाइन्छ। हजुर,
अहिले चाहिँ यो श्रमिकका बारेमा वकालत गर्नका लागि धेरै ट्रेड युनियनहरू पनि छन् होइन?
हजुर।
अनि ती ट्रेड युनियनहरूले चाहिँ श्रमिकको विषयमा कस्तो खालको वकालत गरिरहेका छन्?
अब हामीले भन्नुपर्दा हामी नेपाल कृषि बगान क्षेत्र श्रमिक सङ्घको माध्यमबाट कुरा गर्ने हो भने हामी लगभग 2038 सालभन्दा पञ्चायतकालीन अवस्थाबाटै हामीले चाहिँ इन्कलब, जिन्दाबाद, मजदुरको माग पुरा गर, घाँसपास कबासको व्यवस्था गर, बासस्थानको व्यवस्था गर, महँगाईको आधारमा चाहिँ तलब वृद्धि गर, अन्य सुविधाहरू उपलब्ध गरौँ भनेर व्यवस्थापकलाई आन्दोलनको माध्यमबाट चाहिँ मागहरू राखेको अवस्थाहरू छ भने हामी आज पनि निरन्तर 2047 सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था आइसकेपछि हामीले निरन्तर 2 वर्षमा मागपत्र प्रस्तुत गर्ने र मागपत्रको आधारबाट यावत समस्या मजदुरहरूको समस्याको समाधान गर्ने हामीले त्यो प्रणालीको सुरुवात गरेको छौँ। आज हामी त्यस्तो युनियन हो जुन युनियनले आज पनि निरन्तर मजदुरको समस्यालाई आफ्नो मागपत्रको रूपमा लिएर यो चाहिँ माग पुरा नभएसम्म हामीले चाहिँ कुनै पनि आन्दोलनका गतिविधिहरूलाई होइन पुरा नभइन्जेल आन्दोलनको गतिविधिहरूलाई हामीले चाहिँ अगाडि बढाइरहेको छ र व्यवस्थापकहरू चाहिँ अब वार्तामा आएर चिया श्रमिकहरूको समस्याहरूलाई समाधान गर्ने सन्दर्भमा बाध्यकारी भएको चाहिँ युनियनको माध्यमबाट हो भन्ने हामीलाई लागेको छ।
धन्यवाद। आम श्रोतालाई, आम रेडियो भिजन सुनेर बसिरहनुभएका श्रोताहरूलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ?
म श्रोताहरूलाई के भन्न चाहन्छु भने हामी नेपाली चिया श्रमिकहरू मात्रै नभएर सिङ्गो नेपालभरि लगभग तपाईँको चाहिँ 1,25,00,000 चाहिँ चिया श्रम बजारमा चाहिँ श्रमिकहरू छन् भने उहाँहरू आज आजसम्म हेर्दा उहाँहरू चाहिँ 3-4% भनेको लगभग 10-12 लाख मात्रै श्रमिकहरू चाहिँ अब ट्रेनमा आबद्ध छ। उहाँहरूले मात्रै श्रम कानुनहरू चाहिँ अब वकालत गरेर आफ्नो व्यवस्थापक समक्ष प्रस्तुत गर्नुभएको छ भने अहिले पनि 95%भन्दा बढी श्रमिकहरू चाहिँ श्रम बजारबाट अथवा श्रम कानुनबाट चाहिँ उहाँहरू वञ्चित हुनुहुन्छ। यो भनेको ज्यादै दुःख लाग्दो कुरो, आम नागरिक, आम बुद्धिजीवी सर्कल, राज्य जनप्रतिनिधिहरू, जनताका नेता कार्यकर्ता पार्टीहरूलाई के भन्न चाहन्छु भने राजनीति गर तर आधारभूत श्रमिकहरूको हकित अधिकारको लागि बोलिदेऊ, मागपत्र राखिदेऊ र त्यस्तो व्यवस्थापकहरूलाई तपाईँले चाहिँ पहिचान गर्नुहोस् र उहाँहरूलाई श्रम कानुन कार्यान्वयन गर्नको लागि चाहिँ हामीलाई श्रमिकहरूलाई मद्दत गरिदेऊ भनेर चाहिँ म सम्पूर्णमा आह्वान र हार्दिक अनुरोध गर्न चाहन्छु।
नेपाल ट्रेड युनियन काङ्ग्रेसकी केन्द्रीय उपाध्यक्ष तथा आइएलओ गभर्निङ बडीकी सदस्य आशा सिंह राठौरसँग हामीले मे 1 अर्थात् श्रम दिवसको महत्वको विषय र यसको कार्यान्वयनको बारेमा कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको अन्तर्वार्ता। झापाको रेडियो भिजन 91.6 MHz साप्ताहिक रूपमा प्रसारण हुँदै आइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रममा आशा म्याडमलाई हार्दिक स्वागत छ।
धन्यवाद। हामी चाहिँ विशेष गरेर श्रम दिवस अर्थात् मे 1 पूर्व सन्ध्यामा छौँ, यसको महत्व के छ म्याम?
धन्यवाद जस्नुको लागि। यो हाम्रो मे डे भनेको चाहिँ हामीले वर्षौँ नि मनाउँ, यो मे डे भनेको एउटा अन्तर्राष्ट्रिय श्रमिक दिवस हो। यो मे डेमा चाहिँ हामीले श्रमिकका मुद्दाहरूलाई अब आगामी दिनमा प्राथमिकताका साथमा कसरी लिएर जाने त्यो कुराहरू चाहिँ हामीले प्ले कार्डहरू बनाउँछौँ, त्यसपछि र्यालीहरू गर्छौँ, हामीले गोष्ठीहरू गर्छौँ र हाम्रा तलसम्म हरेक जिल्लामा हाम्रो कार्यक्रम हुन्छ, प्रदेशमा पनि हुन्छ र यसै गरी केन्द्रमा पनि हुन्छ। र अहिले चाहिँ हामीले यसपालिको डेमा चाहिँ सेन्टरबाट 1-1 प्रतिनिधि चाहिँ हामीले चाहिँ प्रदेशमा जिल्लामा पठाउने भनेर चाहिँ हामीले निर्णय गरेका छौँ।
यसको महत्त्व चाहिँ के छ?
यसको महत्त्व किन छ भनेदेखि जब अमेरिकामा तपाईँको चाहिँ यो मिलमा काम गर्ने महिलाहरूले त्यति बेला उनीहरूलाई भोटिङ राइट पनि थिएन र उनीहरूलाई शोषण भयो, श्रमको शोषण भएको हुनाले उनीहरूले आवाज उठाएर आजसम्म आएर हामीले चाहिँ 131 जस्तो लाग्छ मलाई सायद हो 131 मे डे मनाउँदै गर्दाखेरि पनि श्रमिकको जीवन स्तर जुन उकास्ने हाम्रो एउटा चाहिँ लक्ष्य छ त्यसलाई चाहिँ अझै पनि हामीले सोचेको जस्तो पाउन सकेका छैनौँ। त्यसको लागि यो मे डेले चाहिँ हामी सबैलाई हामी श्रम गरी खाने वर्गलाई चाहिँ यो मे डेको महत्त्वले गर्दाखेरि अब अहिले के भइरहेको छ, कसो भइरहेको छ, अन्तर्राष्ट्रिय स्तरमा के भएको छ, राष्ट्रिय स्तरमा के भएको छ, श्रमिकको चाहिँ स्थिति के छ, यी सबै कुराहरूको जानकारी हुन्छ र ट्रेड युनियन राइटमा चाहिँ हामीले सङ्गठित ट्रेड युनियनमा लागेपछि के भोलि हामीले पाउन सक्छौँ, यसमा चाहिँ काम के छ, यो ट्रेड युनियनमा सङ्गठित हुँदाखेरि चाहिँ हाम्रो के भन्छ जागिर सुरक्षित हुन्छ, हाम्रो संरक्षण पनि हुन्छ, दुःख सुखमा हामीले साथ दिन्छ भन्ने जुन एउटा मान्यता छ त्यो अझ बलियो भएर जान्छ। त्यस कारण यसको महत्त्व धेरै नै छ। हुन त भन्छन् वर्षमा यतिथि मनाएर हुन्न तर यो वर्ष मनाउँदै गर्दा हामीले अर्को वर्षको लक्ष्य चाहिँ आजैबाट सुरु गर्छौँ, किनभनेदेखि श्रमिकहरू जहाँको त्यहीँ छन्, अब गिटी कुट्नेदेखि लिएर रिक्सा चलाउनेदेखि लिएर अनौपचारिक क्षेत्रमा तपाईँको 96% चाहिँ जुन श्रमिकहरू छन् तिनीहरूलाई चाहिँ हामीले अहिले सामाजिक सुरक्षा पनि दिन सकेका छैनौँ। तिनीहरूको लागि सामाजिक सुरक्षा भनेर हामीले ल्यायौँ तर तिनीहरू अहिले चाहिँ सरकारको जुन एजेन्सी छ त्यसमा पनि हामीले प्रेसराइज गरिरहेका छौँ भने उनीहरूलाई संरक्षित र सुरक्षित कसरी राख्ने, जीवन स्तर कसरी उठाउने भन्ने कुरा चाहिँ हामी यो दिनले चाहिँ हामीलाई फेरि झकझक्याउँछ र हामी त्यसको लक्ष्यतिर जान हामी जागरुक हुन्छौँ। त्यस कारणले यसको ठुलो महत्त्व छ।
जस्तो ट्रेड युनियनहरूले चाहिँ श्रमिकहरूको कस्तो विषयमा चाहिँ वकालत गरिरहेका छन् अहिले?
अहिले हालसालै हाम्रो रिसेन्ट इस्यु भनेको चाहिँ अब जस्तो सोसल सेक्युरिटी अनौपचारिक क्षेत्रमा धेरै श्रमिक छन्, उनीहरूको पञ्जीकरण तलबाट गर्नु पर्यो, ग्राफिकबाट उनीहरूलाई चाहिँ कसरी सोसल सेक्युरिटीको दायरामा ल्याउने, उनीहरूले भोलि अङ्गभङ्ग हुँदा उनीहरूको मृत्यु हुँदा उसको पारिवारिक समस्याहरू परिवारले पाउने उनीहरूको सुविधाहरू, यी सबै कुराहरू चाहिँ हामीले गरिरहेछौँ। र अहिले अहिले आएर चाहिँ तपाईँको रिसेन्ट जस्तो गभर्मेन्टले हामीले श्रम मन्त्रालयसँग पनि कोर्डिनेट गरिरहेछौँ। त्यो के भनेदेखि हामीले जुन कार्यविधि बनाउँछ सोसियल सेक्युरिटीको त्यसमा चाहिँ अझै केही थपथप गर्नुपर्छ भनेदेखि त्यसको लागि हाम्रो चाहिँ वार्ता पनि गरिरहेको छौँ, वार्ता भइरहेको छ सबै ट्रेनहरूले। अहिले चाहिँ नेपालको चाहिँ एउटा कन्टेन्समा भन्ने भन्दाखेरि तपाईँको नेपालका सम्पूर्ण राष्ट्रिय महासङ्घ जुन हुन्छ ट्रेनको 11 छन्, तिनीहरू सबै अहिले जेटियुसिसी भन्ने छ, जेटियुसिसीमा चाहिँ आबद्ध छन्। त्यस कारणले सबैले आफ्नो आफ्नो सदस्यसम्म चाहिँ यो कुरा किन पुर्याउँछन् भनेदेखि जेटियुसिसीले चाहिँ सरकारसँग लबिङ गर्न साझा एजेन्डामा अलिकता प्रेसर छ भनेर चाहिँ हामीले, किनभने एउटा पार्टी आयो उसको पार्टीको लोयल ट्रेड युनियनले चाहिँ नबोल्ला, अरू पार्टीहरूले भनौँ न बहुमत हुन्छ, एउटा मात्रै पार्टीको भएन भनेदेखि अरू पार्टीहरूले बोल्छन् र ट्रेड युनियनमा लागेपछि के हुन्छ र हामी किन चाहिँ यसमा लाग्ने भन्ने कुराहरू चाहिँ एउटा सानो काम गरी खाने वर्गले पनि बुझ्नु पर्यो भनेर चाहिँ हामीले चाहिँ यसमा चाहिँ लागेका छौँ। त्यो जेटिसीले पनि आफ्नो किसिमबाट काम गरेको छ, हरेक ट्रेनले पनि आफ्नो किसिमबाट चाहिँ काम गरिरहेको छ।
जस्तो यहाँले भन्नुभयो हामी ट्रेड युनियनमा लागेकाहरू जतिहरू पनि जति ट्रेड युनियन छन् नेपालमा उनीहरूले चाहिँ श्रमिकहरूकै क्षेत्रमा काम गरिरहेको यहाँको भनाइले त्यो बुझिन्छ। समग्र नेपालमा श्रमिकहरूको अवस्था चाहिँ यहाँले कस्तो देख्नु भएको?
त्यो त दुखदायी नै छ भन्नु पर्दाखेरि हामीले सन्तोषजनक रिजल्ट पाएकै छैनौँ, किनभनेदेखि जुन श्रमिकहरू जुन गरी खाने वर्गहरू छन् ती ग्रास रूटमा छन् र तिनी अब चाखा बाठाले मात्रै अलिकता बेनिफिटहरू पाएको जस्तो हामीले महसुस गरेका छौँ। त्यस कारणले हामीले हरेक कार्यक्रम चाहिँ तलैदेखि हामी सुरु गर्छौँ। हामीले के सोचेका छौँ भनेदेखि कुनै पनि जो चाहिँ म ट्रेनमा संरक्षित छु र मैले यो बेनिफिटबाट वञ्चित हुनु पर्यो, मलाई यो संरक्षण भएन भन्ने उनीहरूको मनमा नपरोस् र उनीहरूले त्यो अनुभूति गर्न नपाओस् हामी त्यसमा लागेका छौँ। र अहिलेको अवस्थामा भन्नु पर्दाखेरि तपाईँको चाहे राष्ट्रिय होस् चाहे अन्तर्राष्ट्रिय जुन आप्रवासनका श्रमिकहरू छन् तिनीहरूको लागि पनि हामी लडिरहेका छौँ र तिनीहरूको पनि अवस्था सुरक्षित छैन। त्यस कारणले अहिलेको अवस्था भनेको औपचारिक क्षेत्रमा त तपाईँको केही हदसम्म उहाँहरू सन्तुष्ट नै हुनुहुन्छ, उहाँहरू सन्तुष्ट भएपछि ट्रेड युनियन सन्तुष्ट हुन्छ र अनौपचारिक क्षेत्रका जाने श्रमजीवीहरूलाई चाहिँ हामीले पाए जस्तोको हामीले सोचे जस्तोको चाहिँ संरक्षण र सुरक्षण दिन अलि हामी पछि नै परेका छौँ जस्तो मलाई अनुभूति भयो।
जस्तो यहाँले आम श्रमिकहरूको अवस्था चाहिँ दयनीय छ भनिरहँदाखेरि महिला श्रमिकहरूको अवस्थाहरू चाहिँ यहाँले कस्तो देख्नु भएको छ र त्यसलाई ती समस्याहरूलाई सुधार गर्नका लागि चाहिँ ट्रेड युनियनहरूले अब के गर्छ र सरकारले के गर्नु?
अब त्यसमा पनि भएका श्रमिक मध्ये पनि महिलाको तपाईँले कुरा उठाउनु भयो, धन्यवाद। किनभने महिला श्रमिकहरूको त तिहेरो जिम्मेवारीले गर्दाखेरि उहाँहरूको अवस्था झन् अझ तल्लो स्तरमा छ, किनभने घर पनि हेर्नु पर्यो, आफूले गरी खाने जुन जब छ अथवा जुन आफूले गरी खाने चाहिने काम छ त्यो पनि हेर्नु पर्यो र युनियनमा पनि समय दिनु पर्यो। त्यस कारण तिहेरो जिम्मेवारी उहाँहरूको हुन्छ र उहाँहरूले चाहिँ जुन तिहेरो जिम्मेवारी भूमिका निर्वाह गरेर पनि आफूले एउटा चाहिँ आफ्नो भनौँ न दक्षता अभिवृद्धिको लागि, आफ्नो नेतृत्व विकासको लागि, महिला सशक्तिकरणको लागि आफूहरू लाग्नु भएको छ, त्यसबाट उहाँहरू जबसम्म तलसम्मको ग्रास रूटका हाम्रा दिदी बहिनीहरू सन्तुष्ट हुनुहुन्न, ट्रेड युनियनले सन्तुष्ट हुने ठाउँ छैन, तर पनि महिलाहरूलाई चाहिँ हिजोभन्दा आज र आजभन्दा भोलि हुन्छ अझ राम्रो स्थिति भनेर चाहिँ हामी त्यस पहलमा लागेका छौँ र हाम्रो साथीहरू पनि त्यही आशमा बस्नु भएको छ र महिलाहरूको अवस्था चाहिँ पुरुषको भन्दा अलिकता तल्लै स्तरमा छ भन्ने मलाई लाग्छ।
जस्तो म्याम अहिले चाहिँ श्रम ऐन 2074 आएपछि चाहिँ श्रमिकहरूको चाहिँ हक हितहरूका लागि चाहिँ के सुधार आएको छ भनेको चाहिँ हामीले सुनेका छौँ, पढेका छौँ र देखेका पनि छौँ, तर यसको प्रभाव चाहिँ यहाँले कस्तो परेको देख्नु भएको छ?
यो श्रम ऐन आउँदाखेरि हामीले सामाजिक सुरक्षा र श्रम ऐनसँगै आउनुपर्छ भनेर हामीले लबिङ गऱ्यौँ सबै ट्रेडहरूले गरेपछि हामीले चाहिँ सँगै गर्दाखेरि एउटा नो वर्क नो पे र एउटा चाहिँ नि के भन्छ यो हडताल गर्न नपाउने भनेर जुन भनौँ न ट्र्याकले चाहिँ बाइन्ड गरेको थियो, त्यो दुईटा कुराहरूले चाहिँ गर्दाखेरि हामीहरू त्यो पनि लचकता अप्नायौँ र हामीले दुईटै ऐन पास गऱ्यौँ, त्यो श्रम ऐनमा भएका व्यवस्थाहरू अहिलेको स्थितिमा मलाई लाग्छ त्यसमा भएको स्थिति मात्रै सबै रोजगारदाताले पालना गरिदियो भनेदेखि हामीलाई सन्तुष्टि हुन्थ्यो। तर ऐन त आयो, तर ऐनमा आएका छन् उहाँहरूलाई रोजगारदातालाई फाइदा हुने कुराहरू उहाँहरूले झटपट लागू गर्नुभयो, र श्रमिकलाई फाइदा हुने कुरामा आनाकानी गर्दै हुनुहुन्छ क्या। जस्तो 145 चाहिँ अब एउटा बहाना गरेर चाहिँ अब कोभिडको बेलामा त झन् पुरै दयनीय थियो स्थिति, त्यसमा पुरै नगरौँ। त्यो बेलामा पनि के भयो भन्नुहुन्छ भनेदेखि जबमा बाट निकाल्ने, जबबाट निकाल्ने एउटा बहानामा निकाल्ने, अनि यो दशा हामीले खारिज हुनुपर्छ श्रम ऐनमा भने भनेदेखि कुनै पनि ऐन चाहिँ दिगो हुँदैन, त्यसमा परिमार्जन भइरहन्छ। समय परिस्थितिले गर्दाखेरि हामीलाई पनि अनुभव हुँदै जान्छ र हामीले पनि त्यसमा लाग्दै जान्छौँ। र यो ऐन यस्ता भनौँ न श्रमिकलाई शोषण हुने खालको ऐनहरू चाहिँ हुनु हुँदैन, श्रम ऐनमा श्रम पछि हुनुपर्छ भनेर हामी लागिरहेका छौँ। त्यो श्रम ऐनले अहिले ल्याएको चाहिँ एक दुईवटा भनौँ न दफा बाहेक अरू दफाहरू चाहिँ ठुलोतया लागू गरेर सरकारले आफू चाहिँ त्यो कार्यान्वयनको पक्षमा चाहिँ अलिक डरो खडा भइदिने हो भनेदेखि हामीहरू सन्तुष्ट हुन्छौँ र हाम्रा श्रमिकहरू पनि सन्तुष्ट हुन्छन्। हामीले सरकारलाई चाहिँ यो भएका कानुनहरूलाई कार्यान्वयनको लागि जोड दिन्छौँ। जुन दफाहरू चाहिँ श्रमिक विपक्षमा छन् अथवा श्रमिक शोषण पर्ने खालका छन् ती एक दुईवटा मुद्दाहरू चाहिँ हामीहरू चाहिँ त्यसलाई चाहिँ राख्नुहुन्न भन्ने पक्षमा छौँ। अब यो सरकारले पनि यो कुरामा चाहिँ अहिले भनौँ न अहिलेको हालको स्थितिमा चाहिँ श्रम मन्त्रालय अलिकता लटकनु छ र अलिकता कर्मी पछि पनि हामीले महसुस गरेका छौँ। त्यस कारणले अब सरकारले गर्ने ठाउँबाट सरकारले गरिदिनु पर्यो, ट्रेड युनियनले गर्ने ठाउँबाट हामीले गरिदिनु पर्यो। दुईटैको राम्रो कोअर्डिनेसन भयो र रोजगारदाता नियम, रोजगारदाताहरूले आएर चाहिँ सहमति गर्ने र त्यही कुराहरू लागू नगर्ने आनाकानी गर्ने यो कुराहरूमा चाहिँ हामी एकदम असन्तुष्ट छौँ। हामीले पनि रोजगारदाताहरूलाई पनि हामीले अनुरोध गरिरहेका छौँ, किनभने पुँजी र श्रम यो दुइटैको चाहिँ एकदम नङ्ग्र मासुको सम्बन्ध हो। यो दुइटैको चाहिँ राम्रो उत्सर्जन भएर सृजन भएर चाहिँ यो काम अगाडि बढ्यो भनेदेखि श्रमिकको पनि भलो हुन्छ र रोजगारदाताहरूको उद्योगहरूको पनि भलो हुन्छ, जसले गर्दाखेरि चाहिँ उत्पादकत्व पनि श्रमिकको बढ्छ। र अर्को कुरा अहिले नेपालमा श्रमिकहरूलाई चाहिँ दक्षता छैन भनेर चाहिँ जुन भनिरहेको छ, दक्षता अभिवृद्धिको लागि पनि हरेक प्रतिष्ठानहरूले हरेक ठाउँमा कुन चिप छ र कुन चिपलाई अझ खार्नु पर्ने निखार्नु पर्छ, त्यो किसिमको चाहिँ तालिम पनि दिएर जानुपर्छ भन्ने मा हामी लाग्यो।
यहाँलाई धेरै धेरै धन्यवाद छ, यहाँले धेरै राम्रा कुराहरू राखिदिनु भएको छ। जस्तो हामीले श्रम दिवसकै कुरा गरिरहेका छौँ, श्रम दिवसको कुरा गरिरहँदा चाहिँ अहिले पनि ग्रामीण क्षेत्रमा जो मजदुरी गरेर अथवा विभिन्न क्षेत्रमा छरिएर रहनुभएका मजदुरहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अहिले पनि यो श्रम दिवस भनेको के हो हामीलाई थाहै छैन भन्नुहुन्छ, कि यो नारामा मात्रै सीमित भएको हो कि यो चाहिँ एकदमै प्रभावकारी छ भन्ने लाग्छ
यहाँलाई? यो त वर्षमा एकचोटि आउने दिवस हो, तर हामी 365 नै दिन चाहिँ श्रमिक वर्गको लागि काम गर्छौँ। अब भनौँ न मिडियाले सोध्न जाँदाखेरि बिचरा एउटा मकै पोलिरहेको दिदीबहिनीहरूसँग सोध्नुहुन्छ, एउटा गिटी कुटिरहेको दिदीबहिनीहरूसँग सोध्नुहुन्छ, उहाँहरूलाई के जुन अधिकार भनेको थाहा छैन। अब हाम्रो पहुँच कहाँसम्म हुन्छ र हामीले कतिसम्म गर्छौँ, हामीले सङ्गठितै गर्न सकेका छैनौँ, 10-12% भन्दा सङ्गठित गर्न सकेका छैन ट्रेड युनियनहरूले। सबैले एज ए होल हेर्दाखेरि यत्रो श्रमिकको चाहिँ दायरा छ, तर सङ्गठन गर्न पनि हामीलाई चाहिँ धेरै समस्याहरू छन्। ती सङ्गठन सबैलाई गर्यो भने सबैलाई ट्रेड युनियन अधिकार पनि थाहा हुन्छ र सबैले बुझ्छन् पनि, तर अब मिडियाले सोध्दै गर्दा अब एक दुईजनालाई सोध्नुहुन्छ, उहाँहरूले हामीलाई यो थाहा छैन भन्नुहुन्छ, उहाँहरूले ट्रेड युनियन अधिकारको अनुभूति चाहिँ नभएकै हो, त्यो त भन्न सकिन्छ नि, उहाँहरूले अनुभव गर्न सक्नुभएको कुरा।
जस्तो यहाँले नै अघि भन्नुभएको थियो कि नेपालमा 98% श्रमिकहरू छन्,
अहिले 96 थियो पहिला अनौपचारिक क्षेत्रमा, अनौपचारिक र स्वरोजगार भनेर छ हामी ट्रेड युनियन कङ्ग्रेसमा, अनौपचारिक क्षेत्रमा चाहिँ पहिला 96% थियो, अहिले घटेर 94% समथिङ छ, तर पनि जति घटे तापनि अहिले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू पनि अनौपचारिक करण हुँदैछ। किन भन्नुहुन्छ भने यो अहिले तपाईँको चाहिँ यो कन्ट्याक्टमा राख्ने होइन, अब करारमा धेरै बस्ने, अब पहिलाको जस्तो नियुक्ति पत्रै दिनु नपर्ने, श्रम ऐनले नै त्यो गरेको छ। एकजना मजदुर भए पनि त्यो मजदुरको चाहिँ सोसियल सेक्युरिटी ग्यारेन्टी हुनुपर्छ भनेर हामीले भनेका छौँ, र एकजना श्रमिक भए पनि त्यो चाहिँ अनौपचारिक क्षेत्र होइन भनेर श्रम ऐनले नै अङ्कित गरेको हुनाले अब पुग्न हानी नसकेका हौँ। उहाँहरूलाई थाहा दिन हामीले उहाँहरूलाई चाहिँ आफ्नो अधिकार आफ्नो सुरक्षा सङ्गठनमा लागेपछि हुन्छ भनेर चाहिँ बुझाउनै नसके
लागेको हो?
जस्तो यो हामीले अघि पनि महिलाका कुरा गरेका थियौँ, श्रमिक महिलाहरूको विशेष गरेर कार्य क्षेत्रमा हुने हिंसालाई चाहिँ यहाँले कसरी लिनु भएको छ, होइन, कतिको हिंसाका घटनाहरू यहाँ समक्ष आउँछन् र यसको अन्त्य गर्न चाहिँ अब हामीले के गर्नुपर्छ, अथवा सम्बन्धित निकाय सरकारदेखि लिएर सरकारवाला निकायहरूले चाहिँ के गर्यो भने यो कार्यस्थलमा हुने हिंसाको चाहिँ न्यूनीकरण गर्न सकिन्छ?
कार्यस्थलमा हुने हिंसाको लागि चाहिँ 2019 जुनमा तपाईँको आयोगले चाहिँ एउटा अभिसन्धि पारित गरेको छ। नेपालको कानुनमा पनि तपाईँको कार्यस्थलमा हुने हिंसा भनेर राखेको छ। नेपालको कानुनमा चाहिँ एकदम कस्तो छ भनेदेखि, जुन औपचारिक क्षेत्रमा काम गर्ने मान्छेलाई मात्रै समेट्ने खालको चाहिँ त्यसमा चाहिँ भएको हुनाले त्यो C190 कन्भेन्सन नम्बर 190 चाहिँ तपाईँको हरेक लिङ्ग भनौँ न, महिला पुरुष र अन्य लिङ्ग हुन्छ नि, अहिले LGBTI भनेर भनिन्छ, त्यो सबै प्रकारको लिङ्गहरू कामको क्षेत्रमा आइसके संसारमा आइसकेका छन्। तिनीहरूलाई संरक्षण गर्नलाई चाहिँ यो यसमा यसका बुदाहरूले चाहिँ 190 बुदाहरूले चाहिँ समेटेको छ। त्यस कारणले हामीले सरकारसँग चाहिँ हामीले अहिले यसको एक्सन कमिटी छ, यसको चाहिँ तपाईँको टेक्निकल कमिटी छ, आयोगको संयोजनमा हामीले चाहिँ सबै ट्रेड युनियनहरू छौँ, त्यसमा रोजगारदाता पनि छौँ, सरकार श्रम मन्त्रालय पनि छ। त्यस कारणले हामीले चाहिँ के गरेका छौँ भनेदेखि, सरकारले कहाँ कहाँ के गर्न सक्छ र ट्रेड युनियनले कहाँ कहाँ के गर्न सक्नुपर्ने हो, यसलाई न्यूनीकरण गर्न र आफ्नो अधिकार के हो, मलाई के गर्यो भने मलाई हिंसा भयो, मलाई अब अहिले हाम्रो नेपालको चलन के छ भनेदेखि, सकेसम्म त्यो शारीरिक चोटहरूलाई मात्रै चाहिँ लिने गरेका छ के हिंसा भनेपछि, तर त्यो होइन, र उसलाई मानसिक टर्चर आर्थिक भनौँ न अब समान कामको समान जाला भन्ने छ, एकै थरीको काममा चाहिँ महिला पुरुषलाई बढी र महिलालाई कम गर्यो भने त्यो महिलालाई हर्ष त हुन्छ नि, मैले सँगै काम गरेको छु तर उसलाई बढी दियो मलाई दिएन भने त्यो पनि हिंसा हो, त्यो आर्थिक हिंसा हो। तर अब कहीँ अवसरको कुरा आउँछ, अवसरमा चाहिँ महिला भएको हुनाले तपाईँ सक्नुहुन्न भनेर भन्छन्, त्यो पनि ऊ ह्युमिलेट हुन्छ, त्यो पनि हिंसा हो, भनेपछि क्वार्टी हेरिराखेर उसले अर फिल गर्छ, त्यो पनि हिंसा हो। त्यस कारण यस्ता कुरा यति सूक्ष्म विश्लेषण गरेको छ यो 190 कि त्यही भएर पनि हामीले यहाँ चाहिँ कार्यक्रम गरेर सांसदज्यूहरूलाई बुझायौँ, सबैलाई बुझायौँ, यत्रो छ महिलाहरूको चाहिँ अधिकार, तपाईँहरूलाई किन चाहिन्छ अर्को भनेर उहाँहरू भन्नुहुन्छ, त्यो होइन। आइएलओको जब युएनको चाहिने यो पक्ष राष्ट्र भइसकेपछि यो अभिसन्धिहरू कोर कन्भेन्सनहरू आइएलओले दिएका थिए, कोर कन्भेन्सन त्यो पनि पुरै नेपालले गरेको छैन, त्यसपछिबाट तपाईँको अहिले सस्टेनेबल डेभलपमेन्ट गोल जुन दिगो विकासका लक्ष्यहरू छन् त्यसमा पनि हाम्रा श्रमिकहरू पक्षीय चाहिँ जुन लक्ष्यहरू लिएको छ त्यो लक्ष्यको पुरा पूर्तिको लागि पनि ट्रेड युनियन पनि त्यसमा चाहिँ सहभागिता हुनुपर्छ, चाहिँ एउटा चाहिँ बडी बन्नुपर्छ र त्यसले चाहिँ कसरी काम गर्ने भनेर हुनुपर्छ, त्यसमा पनि हामी गभर्मेन्टसँग प्रेसराइजिङ गरिरहेछौँ, लबिङ गरिरहेछौँ। र यो कार्यस्थलमा हुने हिंसाले चाहिँ तपाईँको घरबाट निस्किएपछि र वहाँ पुगेपछि स्तनपान गराउने होला, बेबी केयर होला, टोइलेटहरू होला, यावत कुराहरू चाहिँ यस्तो भनौँ न मिनमेख निकालेर चाहिँ हरेक ठाउँमा हुनसक्छ नि, जाँदाखेरि बसमा हुनसक्छ, हरेक ठाउँमा हुने उहाँहरूलाई चाहिँ हट हुने अथवा ह्युमिलेट हुने अथवा हिंसै हुने त्यस्ता कुराहरूलाई अहिले समेटेको हुनाले यो गर्नुपर्छ भनेर लाग्छ, जहाँसम्म लाग्छ कन्भिन्स हुनुहुन्छ, तर नेपालको कन्टेन्समा चाहिँ हेराइमा पनि हुन्छ, अब हेराइलाई कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले पाएका छौँ गभर्मेन्टको तर्फबाट। अब यस्तो हाम्रो कन्टेन्समा यो ठिक छ र भनेर पछि हामीले चाहिँ के भन्यो भनेदेखि, ए बाबा कसैले हेऱ्यो तर उसलाई फिल भएन, उसले इग्नोर गरे गयो भनेपछि त्यसलाई चाहिँ हिंसा भनिन्न, जब तपाईँले गरेर मलाई पीडा हुन्छ भने त्यो हिंसा हो। हामी त्यसमा चाहिँ हामी उहाँहरूलाई कन्भिन्स गर्दैछौँ, जहाँसम्म लाग्छ अब यो 190 पनि रेक्टिफाई भएर चाहिँ हरेक सेक्टरमा चाहिँ लागु भयो भनेदेखि अब गभर्मेन्टले पनि अब भनौँ न युएनको पक्षधर राष्ट्र भएको हुनाले उहाँहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा उहाँहरूको छवि पनि राम्रो हुन्छ र हामी श्रमिकहरूको पनि काम गरेर घरबाट निस्केछौँ जबसम्म घर फर्किँदैन तबसम्म हाम्रो ग्यारेन्टी चाहिँ 190 गरेका छ है भन्ने उहाँहरू चाहिँ सुरक्षित महसुस गर्ने वातावरण बन्छ भन्ने हामीलाई लागेको छ। अब त्यसमा हामी लागिरहेका छौँ, अब हेरौँ निकट भविष्यमा हुन्छ भन्ने आशा राख्छौँ।
आदरणीय श्रोता, आफ्नो रगत पसिना र श्रम बेचेर मेहनतको कमाई खाने श्रमिकको महान पर्वको रूपमा रहेको श्रमिक दिवस श्रमिकको हक अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोग मिलोस् भन्ने सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौँ।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुपले र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी र
म सावित्र दाहाल बिदा हुँदै रेडियो भिजन 91.6 MHz सुनेर बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतालाई यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रियाको अपेक्षा राख्दै फेरि अर्को हप्ता यही समयमा तपाईँहरूमा अर्को कार्यक्रम लिएर उपस्थित हुने वाचा गर्दै बिदा हुन्छौँ। हवस् त, नमस्कार।